الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اللہ پاک کے پیارے نام یعنی الاسماء الحسنی یہ سلسلہ ہمارا جاری ہے اپنے پاک پروردگار کے نام ہم سن رہے ہیں اور انشاءاللہ عزوجل آج بھی اللہ پاک کے مبارک نام کو سننے کی سعادت حاصل کریں گے اور آج کا جو ہمارا نام ہے وہ ہے الحکیم اور اللہ پاک کا یہ نام قرآن مجید فرقان حمید میں تقریباً 40 مقامات پر آیا ہے اور الحکیم چونکہ حکمت والے کو بولتے ہیں دانائی والے کو بولتے ہیں حکمت کا مطلب ہوتا ہے کہ جیسا کام جس طرح کرنا چاہیے اس انداز میں اس کام کا کرنا یہ حکمت کہلاتا ہے جس چیز کو جس مقام پہ رکھنا ہے جو کام جس وقت ہونا چاہیے اس انداز میں اس کام کو کرنا اس وقت میں کرنا یہ حکمت اور دانائی کہلاتا ہے اللہ پاک یقیناً حکیم ہے اور اس کے تمام کام حکمت والے ہوتے ہیں اس کا کوئی کام بھی حکمت سے خالی نہیں ہوتا قرآن مجید فرقان حمید میں اللہ جل شانہ نے مختلف مقامات پر جہاں حکمت کی تعریف بیان کی کہ اللہ پاک نے جس کو حکمت عطا کی اس کو بہت زیادہ خیر عطا کی چنانچہ ارشاد فرمایا وَمَنْ يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا کہ جس کو اللہ پاک حکمت عطا فرماتا ہے اسے بہت ساری خیر دی جاتی ہے کثیر خیر اس کو دی جاتی ہے قرآن مجید فرقان حمید میں اللہ جل شانہ کے احکام پر اگر ہم غور کرتے ہیں کہ جہاں اللہ پاک نے احکام بیان کیے کہ یہ کرنا لوگوں کے اوپر لازم ہے تو وہاں اپنی ایک صفت اللہ پاک نے حکیم بیان کی ہے مثال کے طور پر اللہ پاک نے قرآن مجید فرقان حمید میں کئی مقامات پر اپنے اس نام کو ذکر کیا اور جہاں ذکر کیا وہ احکام بیان کرنے کے بعد اسے بیان فرمایا جس کا مطلب یہ تھا کہ اللہ پاک نے جس چیز کا تمہیں حکم ارشاد فرمایا ہے اس کے اندر حکمتیں موجود ہیں اس کے اندر اللہ پاک کی بہت ساری ایسی باتیں موجود ہیں جو تمہارے سامنے ظاہر نہیں ہے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات گرامی ہو یا دیگر انبیاء کرام علیہ السلام کی ذوات مقدسہ ہوں یا اللہ پاک کے پیارے بندے ہوں ان کی جب اللہ پاک نے تعریف بیان کی تو اس میں سے ایک تعریف یہ بیان کی کہ اللہ پاک نے ان کو حکمت عطا فرمائی ہے چند آیتیں اس حوالے سے میں ابھی آگے چل کر آپ کے سامنے عرض کرتا ہوں اللہ پاک احکم الحاکمین ہے یعنی سب سے بڑھ کر بہترین فیصلہ فرمانے والا ہے اور سب سے بہتر فیصلہ وہی فرماتا ہے کہ جو حکمت و دانائی والا ہو یعنی جس کے اندر حکمت پائی جاتی ہے دانائی پائی جاتی ہے وہ اچھے اور بہتر فیصلے فرماتا ہے اور یقیناً اللہ جل شانہ وہ سب سے بڑھ کر حکمت والا ہے سب سے بڑھ کر دانا ہے تو اسی لیے قرآن مجید فرقان حمید میں اللہ جل شانہ کی ایک صفت ایک خوبی یہ بیان کی گئی کہ اللہ پاک احکم الحاکمین ہے یعنی تمام حاکموں سے بڑھ کر حاکم ہے یعنی سب سے بہتر فیصلہ فرمانے والی ذات اللہ پاک کی ہے اللہ پاک کا جو بھی کام ہوتا ہے وہ کبھی بھی حکمت سے خالی نہیں ہوتا بہت سارے امور وقتی طور پر ہمیں سمجھ نہیں آ رہے ہوتے لیکن کچھ عرصے کے بعد جب اس کی حکمتیں کھل کر ہمارے سامنے آتی ہیں اس کی وجوہات ہمارے سامنے آتی ہیں تو ہمیں معلوم ہوتا ہے کہ اس کے اندر فلاں فلاں یہ حکمتیں پوشیدہ تھیں اس کے اندر یہ راز پوشیدہ تھے یہ اسباب اس کے اندر موجود تھے اللہ پاک کا نام الحکیم الحکیم اس کو دو معنی کے اعتبار سے کہا جاتا ہے ایک تو حکیم کا معنی ہے وہ کہ جو فیصلہ فرمانے والا ہے حکم فرمانے والا ہے اور یقیناً اللہ پاک اس اعتبار سے سب سے بڑھ کر حکیم ہے قرآن مجید فرقان حمید میں اللہ پاک نے سورہ والتین کے اندر آیات بیان کرنے کے بعد کہ لقد خلقنا الانسان فی احسن تقویم ثم رددناه اسفل سافلین الا الذین آمنوا وعملوا الصالحات فلهم اجر غیر ممنون فما یکذبک بعد بالدین الیس اللہ باحکم الحاکمین. یعنی اللہ پاک نے انسان کو بہترین صورت کے اندر پیدا کیا، پھر اس کے بعد ہم نے اس کو اس کی پستی کی انتہا کی طرف لوٹا دیا، یعنی جو کفر کرنے والے ہیں، جو شرک کرنے والے ہیں وہ پستی کی انتہائی پر چلے گئے، اور پھر اس کے بعد فرمایا کہ مگر وہ لوگ کامیاب ہوئے کہ جو ایمان لے کر آئے، نیک عمل کیے، تو ان کے لیے ایسا اجر ہے جو کبھی ختم نہیں ہوگا. پھر فرمایا کہ وہ لوگ یعنی جو پستی کے اندر گئے ہیں وہ قیامت کے دن کو جھٹلاتے ہیں، تو کیا اللہ پاک سب سے بڑھ کر فیصلہ فرمانے والا نہیں ہے؟ یعنی بیان کرنا یہ مقصود ہے کہ اللہ پاک نے اس دنیا کو بنایا ہے اور اس کے اندر اس نے بندوں کو اختیارات دیے ہیں، ان کو سوچ دی ہے، سمجھ دی ہے، اور اسی پر اللہ پاک قیامت کے دن ان کی پکڑ فرمائے گا. تو اگر دنیا کے اندر کوئی ظلم و ستم کرتا ہے، کوئی کفر و شرک کرتا ہے، کوئی کسی کا مال دباتا ہے، تو ظاہر ہے اگر وہ دنیا میں اپنے اثر و رسوخ کی وجہ سے اس کو سزا نہیں مل پاتی، تو کوئی جگہ تو ایسی ہونی چاہیے جہاں اس بندے کو اس کا بدلہ مل سکے، اور جس کے اوپر ظلم ہوا اس کو اس کا بدلہ مل سکے. تو اللہ پاک نے ارشاد فرمایا کہ کفار جو ہیں وہ آخرت کے دن کو جھٹلاتے ہیں، تو کیا اللہ پاک سب سے بڑھ کر اور سب سے بہتر فیصلہ فرمانے والے نہیں ہیں؟ یقیناً ہے. تو اس نے ایک دن ایسا قائم کر رکھا ہے کہ جس دن وہ تمام کے درمیان فیصلہ فرمائے گا. تو اس اعتبار سے اللہ پاک کو حکیم کہا جاتا ہے کہ وہ سب سے بہتر فیصلہ فرمانے والا ہے. قرآن مجید فرقان حمید میں اللہ پاک نے ایک اور مقام پہ ارشاد فرمایا، وَمَنْ أَحْسَنُ مِنَ اللَّهِ حُكْمًا لِقَوْمٍ يُوقِنُونَ، یعنی اللہ سے بڑھ کر کون ہے یقین رکھنے والی قوم کے لیے کہ جو سب سے بہتر فیصلہ فرمانے والا ہے، یعنی جو یقین رکھتا ہے، جو سوچ رکھتا ہے، سمجھ رکھتا ہے، وہ بخوبی جانتا ہے کہ اللہ پاک سے بہتر فیصلہ فرمانے والا کوئی بھی نہیں ہے. تو حکیم بمعنی حاکم بنتا ہے، اور حاکم کے اعتبار سے اللہ پاک سب سے بہتر فیصلہ فرمانے والا ہے، اور جو بھی حکم ہے وہ اللہ جل شانہ کی طرف سے ہی وہ حکم ہے، کسی اور کی طرف سے وہ حکم نہیں ہو سکتا. نمبر دو، حکیم کا ایک معنی بیان کیا گیا ذو الحکمہ، وہ ذات کہ جو حکمت والی ہے، دانائی والی ہے. اور اس اعتبار سے حکمت کا معنی یہ بنتا ہے کہ جو کام جس انداز میں، جس طرح، جس وقت کرنا چاہیے، اسی انداز میں کسی کام کا کرنا، یہ حکمت ہے. عمل، اپنے علم کے اوپر عمل کرنا، علم کے تقاضے پر عمل کرنا، یہ حکمت ہے. تو جب بندہ حکیم ہوتا ہے، دانا ہوتا ہے، تو وہ سامنے والے کی سوچ کو دیکھ کر، اس کی نفسیات کو دیکھ کر، وقت کو دیکھ کر کہ کس وقت کس طرح کا کام کرنا چاہیے، اسی انداز میں وہ کام کرتا ہے. سامنے والا کس طرح کی بات کو سمجھے گا، کیسی لینگویج کو سمجھے گا، کس طرح کے جملے اور کلمات اس کے سامنے بیان کرنے ہیں، اسی انداز میں گفتگو وہ کرے گا، تو اس کو حکمت و دانائی کہا جاتا ہے. یعنی ایک شخص سے کہ جس کو بہتر اردو نہیں آتی، اب آپ اس کے سامنے ایسی اردو استعمال کریں کہ جو بہت ہی اعلیٰ درجے کی لکھنؤ کی اردو کہلاتی ہو، تو ظاہر ہے کہ وہ آپ کی اس اردو کو سمجھ نہیں پائے گا. تو اب یہاں حکمت و دانائی کا تقاضا یہ ہے کہ اس سے عام فہم انداز میں، بالکل سہل انداز میں اس سے گفتگو کی جائے تاکہ وہ آپ کی بات کو سمجھ سکے. اللہ پاک کا ہر کام یہ حکمت والا ہے، اور اس نے بندوں کو بھی اس بات کا حکم دیا ہے کہ وہ حکمت اور دانائی کے ساتھ وہ کام کرے. اللہ پاک کی آپ مخلوق کے اوپر غور کرتے چلے جائیں، تخلیق کے اوپر غور کرتے چلے جائیں، تو ہر چیز آپ کو مرتب نظر آئے گی. صدیاں بیت چکی ہیں دنیا کو بنے، لیکن اس کے نظام کے اندر خلل واقع نہیں ہوتا. آسمان کو جس انداز میں اللہ پاک نے بنایا، آسمان ویسے کا ویسا ہی ہے. اس نے سورج کے لیے ایک وقت مقرر کیا کہ اس وقت اس نے نکلنا ہے اور اس وقت اس نے غروب ہونا ہے. ستاروں کے لیے اس نے وقت مقرر کیا کہ کب وہ لوگوں کے سامنے ظاہر ہوں گے. چاند کے لیے اس نے منزلیں مقرر کی. تو جیسا اس نے نظام بنایا ہے، یہ حکمت و دانائی والا نظام ایسا ہے کہ اسی کے مطابق یہ سارا کا سارا سلسلہ صدیوں سے چل رہا ہے. انسان کی پرورش ہے. اگر انسان اپنی پرورش پر غور کرے تو اللہ پاک کی ہزاروں حکمتیں اس کے سامنے ظاہر ہوتی ہیں. انسان پیدا ہوتا ہے تو پیدا ہونے کے بعد ایسا نہیں ہوتا کہ وہ بھاگنا شروع کر دے. اس کے کمزور سے پاؤں ہوتے ہیں، अभी वो हिलने जुलने की भी सही तरीके से सकत नहीं रखता। तो इसको अल्लाह पाक ने इस हिकमत से बनाया कि इब्तिदा में सिर्फ वो अपने पांव हिला सकता है, हाथ हिला सकता है, रोकर अपनी माँ को मुतवज्जे कर सकता है, इतनी इसके पास ताकत होती है। फिर इसके बाद वो जब कुछ आगे उसकी उम्र गुजरती है तो घसीटना सीखता है, उलटना पलटना सीखता है, फिर घुटनों के बल कुछ चलना सीखता है, फिर खड़ा होना सीखता है, फिर आहिस्ता आहिस्ता चलना सीखता है, फिर इसके बाद वो दौड़ना सीखता है, यहाँ तक कि एक वो जवान मर्द की सूरत के अंदर आ जाता है। तो ये तरतीब के साथ, हिकमत के साथ इंसान की ये परवरिश हो रही होती है। पैदा होता है, पैदा होते ही इसका मैदा इंतहाई कमज़ोर होता है, तो अल्लाह पाक ने माँ के दूध को ऐसा रखा कि जिसके ज़रिए से इसकी परवरिश हो रही होती है। ऐसा नहीं होता कि पैदा होते ही उसको रोटी दे दी जाए या सख्त दूध उसको दिया जाए, बल्कि दूध भी अल्लाह पाक ने उसके लिए ऐसा रखा कि इसका मैदा इसको कबूल कर सके। फिर आहिस्ता आहिस्ता निज़ाम बनता जाता है कि वो हल्की हल्की ग़िज़ाओं से ऐसी ग़िज़ाओं की तरफ आ जाता है कि फिर हर तरह का खाना वो खा सकता है। तो इंसान जब अपनी ज़ात के ऊपर गौर करता है, अपनी परवरिश के ऊपर गौर करता है, अपनी तरबियत के ऊपर गौर करता है, तो अल्लाह पाक की बीसियों हिकमतें इसे सिर्फ अपनी ज़ात के अंदर नज़र आ रही होती हैं। और हिकमत को अल्लाह पाक किस कदर पसंद फरमाता है कि हिकमत के साथ, दानाई के साथ काम लिया जाए, इस पर चंद एक आयत मुलाहजा फरमाए। कुरान मजीद फुरकान हमीद में अल्लाह जल्ला शानहू ने जगह जगह पर इस बात का हुक्म इरशाद फरमाया कि लोग नेकी की दावत दें और बुराई से रोकें। इरशाद फरमाया, तुम में से एक गुरोह ऐसा होना चाहिए, कुछ लोग ऐसे होने चाहिए कि जो खैर की तरफ बुलाएं, भलाई का हुक्म दें और बुराई से रोकें, यही लोग फलाह पाने वाले हैं, कामयाब होने वाले हैं। कौन तुम खैर उम्मतिन उखरिजत लिन्नासी तअमुरून बिलमअरूफ वतनहून अनिल मुनकर वतुमिनून बिल्लाह, कि तुम बेहतरीन उम्मत हो जो लोगों के सामने जाहिर की गई है, नेकी का हुक्म देते हो, बुराई से रोकते हो और अल्लाह पर ईमान लाते हो। मुसलमान मर्द और मुसलमान औरतें, यानी मर्द मर्दों के और औरतें औरतों की आपस में मददगार हैं, तो नेकी का हुक्म देते हैं और बुराई से मना करते हैं। तो कुरान में जगह जगह अल्लाह पाक ने भलाई का हुक्म देने का और बुराई से रोकने का हुक्म इरशाद फरमाया, लेकिन साथ ही साथ इरशाद फरमाया कि उदउ इला सबील रब्बिका बिल हिकमती वल मौइज़तिल हसना, कि अपने रब की राह की तरफ बुलाओ, यानी नेकी का हुक्म दो और भलाई का हुक्म दो, अच्छाई का हुक्म दो, बुराई से रोको, लेकिन कैसे? बिल हिकमती, हिकमत के साथ, पुख्ता तदबीर के साथ, अच्छी नसीहत के साथ लोगों को इस दीन की तरफ बुलाओ, यानी इस बात को सीखो कि किस तरह लोगों को भलाई की तरफ बुलाना है, नेकी की तरफ बुलाना है, कैसे लोगों को बुराइयों से रोकना है, किस अंदाज में किसी को शर करने से रोकना है, इसके लिए पहले हिकमत सीखो, फिर इसके बाद लोगों को भलाई की तरफ बुलाओ, नेकी की तरफ बुलाओ और बुराइयों से रोको। तो हिकमत अल्लाह तबारक व ताला को पसंद है। फरमाया कि युतिल हिकमत मन यशा, अल्लाह पाक जिसको चाहता है हिकमत अता करता है। वमन युतिल हिकमत फकद ऊतिया खैरन कसीरा, और जिसको अल्लाह पाक हिकमत अता फरमाए उसको अल्लाह पाक खैर कसीर अता फरमाता है। नबी मुहतरम सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम की ज़ात गिरामी, अल्लाह पाक ने लोगों की तरबियत के लिए, लोगों की भलाई के लिए, लोगों की इस्लाह के लिए और लोगों पर रहमत के लिए इनको दुनिया के अंदर भेजा। कुरान मजीद फुरकान हमीद में अल्लाह जल्ला शानहू ने कई मकामात पर नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम की खूबियाँ बयान की, उनमें बिलखसूस नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की आमद के साथ जिस खूबी को जिक्र किया गया है वो क्या है, समात फरमाइए। अल्लाह पाक इरशाद फरमाता है, कमा अरसलना फीकुम रसूलम मिनकुम यतलु अलैकुम आयातिना वयुज़क्कीकुम वयुअल्लिमुकुमुल किताबा वल हिकमता वयुअल्लिमुकुम मा लम तकूनू तअलमून, जैसा कि अल्लाह ने तुम्हारे दरमियान तुम ही में से एक रसूल भेजा जो तुम पर हमारी आयतें पढ़ते हैं और तुम्हें पाकीज़ा करते हैं, तुम्हें किताब और हिकमत सिखाते हैं और जो तुम नहीं जानते वो तुम्हें सिखाते हैं। नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम के दुनिया में भेजे जाने के जो मकासिद अल्लाह पाक ने बयान फरमाए कि वो किताब सिखाते हैं, यानी कुरान मजीद सिखाते हैं, और हिकमत व दानाई सिखाते हैं। एक और मकाम पर अल्लाह पाक ने हज़रत सैयदना इब्राहिम अला नबीना व अलैहिस्सलाम की ये दुआ जिक्र फरमाई है, फरमाए कि रब्बना वबअस फीहिम رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم انك انت العزيز الحكيم. اے ہمارے رب ان لوگوں کے درمیان انہی میں سے ایک عظیم الشان رسول کو بھیج جو ان پر تیری آیتوں کی تلاوت کرے اور ان کو کتاب اور حکمت سکھائے اور ان کو ستھرا کر دے، بے شک تو ہی عزیز ہے یعنی غالب ہے اور تو ہی حکمت والا ہے. تو اللہ پاک نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو دنیا میں بھیجا تو ایک مقصد یہ بیان فرمایا کہ آپ لوگوں کو حکمت سکھانے والے ہیں. اور جہاں اللہ پاک نے حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کو دنیا میں بھیجنے کا احسان ذکر کیا کہ اللہ پاک نے مومنوں کے اوپر احسان فرمایا ہے کہ ان کے درمیان انہی میں سے ایک عظیم الشان رسول اللہ پاک نے بھیجا ہے، تو وہاں پر بھی نبی پاک صلی اللہ علیہ وسلم کی خوبی بیان کی کہ یعلمہم الکتاب والحکمہ، کہ یہ نبی علیہ السلام ان کو کتاب یعنی قرآن مجید فرقان حمید سکھاتے ہیں اور ان کو حکمت سکھاتے ہیں. تو حکمت یعنی دانائی کی باتیں، اور بعض نے کہا کہ اس سے مراد نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سنتیں ہیں، کہ آپ علیہ السلام کی سنت بھی یہ حکمت ہے، یہ دانائی ہے. جو طریقہ کار نبی پاک صلی اللہ علیہ وسلم کا ہے وہ دانائی سے بھرپور ہے. اسی طرح دیگر انبیاء کرام علیہ السلام، ان کے حوالے سے بھی اللہ پاک نے جگہ جگہ قرآن مجید فرقان حمید میں اسی بات کا تذکرہ فرمایا، ان کی فضیلت کی بیان فرمائی کہ اللہ نے ان کو حکمت و دانائی عطا فرمائی. چنانچہ حضرت داوود علی نبینا و علیہ السلام کے لیے ارشاد فرمایا وَآتَاهُ اللَّهُ الْمُلْكَ وَالْحِكْمَةَ، اللہ نے ان کو بادشاہی عطا کی اور ساتھ میں حکمت عطا کی. یعنی اتنی بڑی بادشاہی ملنے کے ساتھ ساتھ اللہ پاک نے ان کو حکمت عطا کی جس کے ذریعے سے یہ بادشاہی کو صحیح طریقے سے چلا سکتے ہیں، لوگوں کی درست انداز میں اصلاح کر سکتے ہیں. حضرت سیدنا عیسیٰ علی نبینا و علیہ السلام، ان کے بارے میں فرمایا کہ وَلَمَّا جَاءَ عِيسَى بِالْبَيِّنَاتِ قَالَ قَدْ جِئْتُكُمْ بِالْحِكْمَةِ، یعنی حضرت عیسیٰ علیہ السلام جب اپنی قوم کے پاس آئے کھلی نشانیاں لے کر، بنی اسرائیل کے پاس آپ کو بھیجا گیا دین کی دعوت دینے کے لیے، صحیح تعلیمات کے لیے، تو آپ کھلی نشانیاں لے کر آئے، یعنی آپ نے مادرزاد جو اندھے ہوتے تھے ان کو آنکھیں عطا کی، جو برس کے کوڑ کے مریض ہوتے تھے ان کو شفا عطا کی، آپ مردوں کو زندہ کر دیا کرتے تھے، یہ مختلف قسم کی نشانیاں آپ کو عطا کی گئیں. لیکن ان تمام نشانیوں کو اللہ پاک نے جو بیان فرمایا عیسیٰ علیہ السلام کے الفاظ میں وہ یہ ہے کہ قال قد جئتکم بالحکمہ، کہ حضرت عیسیٰ علیہ السلام نے ان لوگوں سے کہا کہ میں تمہارے پاس حکمت لے کر آیا ہوں، دانائی کو لے کر آیا ہوں. اسی طرح حضرت سیدنا ابراہیم علی نبینا و علیہ السلام کی آل کے حوالے سے اللہ پاک نے یہ ارشاد فرمایا کہ فقد آتینا آل ابراہیم الکتابہ والحکمت وآتیناہم ملکن عظیما، یعنی ابراہیم علیہ السلام کی اولاد کو اللہ پاک نے کتاب عطا فرمائی، حکمت عطا فرمائی، دانائی عطا فرمائی کہ کام کس طرح سے کرنے ہیں، یہ اللہ پاک نے ان کے اوپر انعام فرمایا. اور ان میں سے بہت سو کو اللہ پاک نے بہت بڑا ملک، بہت بڑی بادشاہی عطا فرمائی. اسی طرح مشہور و معروف ہستی ہیں قرآن مجید فرقان حمید میں جن کا ذکر آیا، حالانکہ وہ نبی نہیں ہے لیکن اللہ پاک نے ان کی تعریف قرآن پاک میں بیان کی ہے اور ان کے نام پر پوری ایک سورت موجود ہے، یعنی حضرت لقمان رضی اللہ تعالی عنہ کی ذات گرامی، کہ اللہ پاک نے ان کو حکمت و دانائی عطا کی تھی، اسی وجہ سے یہ لقمان حکیم کے نام سے مشہور ہو گئے. یہ حکیم وہ جڑی بوٹیوں والے نہیں ہیں، دوائیوں والے نہیں ہیں، بلکہ حکمت سے مراد یہاں پر دانائی ہے، سمجھداری ہے کہ کس طرح کی باتیں کس وقت میں کس انداز میں کرنی چاہیے، یہ ان کے پاس بڑی اعلیٰ طریقے سے موجود تھی. قرآن پاک پر اللہ پاک نے ان کے حوالے سے ارشاد فرمایا وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ، کہ ہم نے لقمان کو حکمت عطا کی. حضرت سیدنا لقمان رضی اللہ تعالی عنہ نے کئی انبیاء کرام علیہ السلام کی صحبت پائی. اب یہ دانا کتنے تھے، خاموش بہت رہتے تھے، بات وہی کرتے تھے کہ جو سمجھداری والی ہو اور جس بات کے کرنے میں ان کا وقار یہ برقرار رہے. فرماتے ہیں کہ ایک مرتبہ میں حضرت سیدنا داوود علی نبینا و علیہ السلام کے پاس آیا تو دیکھا کہ وہ زرہ بنا رہے تھے، یعنی لوہے کا ایسا لباس کہ جس کو پہن کر جنگ کی جاتی ہے اور اس میں ہتھیاروں سے محفوظ رہا جاتا ہے، تو زرہ بنا رہے تھے. तो मेरे दिल के अंदर ख्याल आया कि मैं पूछूं कि ये क्या है, क्योंकि इनसे पहले किसी ने इस तरह का लिबास बनाया नहीं था। तो वो जब जिरा बना रहे थे लोहे की, तो मेरे दिल के अंदर ख्याल आया कि मैं इनसे पूछूं कि ये क्या है, लेकिन हिकमत का तकाजा ये था कि मैं इनसे ना पूछूं। आप फरमाते हैं कि मैं कुछ देर खामोश रहा, तो हजरत दाऊद अलैहिस्सलाम ने खुद मुझे बयान किया कि ये जिरा है, इसे जंग के अंदर पहना जाएगा और इसके जरिए से दुश्मन के हमलों से महफूज रहा जाएगा। तो आप फरमाते हैं कि मेरी बात भी बरकरार रही कि मुझे पूछने की जरूरत पेश न आई। मुमकिन है मैं पूछता तो किसी हिकमत की वजह से हजरत दाऊद अलैहिस्सलाम जवाब ना देते, लेकिन मेरे खामोश रहने की वजह से उन्होंने खुद इस बात का जवाब इरशाद फरमाया। हजरत लुकमान रदी अल्लाह तआला अन्हु की हिकमतों में से एक हिकमत और आदाब में से एक आदाब, समझदारी में से एक समझदारी ये है कि बाज लोगों की आदत होती है कि उनसे पूछा जाए या ना पूछा जाए, वो बढ़ चढ़ के जवाब आगे से दे रहे होते हैं। अदब ये है कि जब तक आपसे किसी बात के बारे में पूछा ना जाए तो बिला जरूरत कभी भी उस चीज का जवाब नहीं देना चाहिए, और बिलखुसूस जब आप किसी ऐसी जगह पर मौजूद हो कि आपसे बढ़कर और बेहतर अंदाज में कोई जवाब देने वाला मौजूद है, जैसे आपके उस्ताद साहिब मौजूद हैं, आपके पीर साहिब मौजूद हैं। तो इसमें जो दाना शख्स होता है वो हमेशा खामोशी को इख्तियार करता है, और अदब भी ये होता है कि बड़े को पहले मौका दिया जाए। हजरत सैयदना लुकमान रदी अल्लाह तआला अन्हो, इनको अल्लाह पाक ने जो खुद हकीम है कैसी हिकमत अता की थी कि आप लोगों के सामने बड़ी वाजो नसीहत की बातें करते थे और लोगों को बहुत सारी बातें सिखाया करते थे, लेकिन जब अल्लाह के नबी हजरत दाऊद अला नबीना व अलैहिस्सलाम की बिरसत हुई, उनको भेजा गया, वो नबी बनकर तशरीफ लेकर आए, तो अब हजरत लुकमान रदी अल्लाह तआला अन्हो ने वाजो नसीहत कहना रोक दी कि अब ये जो मनसब है इन बातों को सिखाना और समझाना है वो हजरत दाऊद अलैहि सलातो वसलाम का है कि ये लोगों को ये बातें सिखाएंगे। तो मनसब चूंकि उनका है और ये बड़े हैं, मुझसे ज्यादा समझदार हैं, तो यही इन बातों को सिखाएं, ये इनके ही लायक है। तो आपने फिर खामोशी इख्तियार की। इसी तरह हमारे असलाफ के अंदर ऐसी बातें मिलती हैं कि हमेशा दूसरों को जिसका जिम्मा होता था उसको जवाब देने का मौका दिया करते थे और खुद खामोश रहा करते थे। एक बहुत बड़े इल्म हदीस के इमाम हैं हाफिज मुंजरी रहमतुल्लाहि तआला अलैह, अब्दुल अजीम अल मुंजरी रहमतुल्लाहि तआला अलैह, अतरगीब व तरहीब इनकी मशहूर व मारूफ किताब है। हदीस के बहुत बड़े इमाम थे और साथ ही साथ आपको फिकी मसाइल के अंदर भी महारत थी, ये लोगों को शरई मसाइल बयान किया करते थे, लेकिन ये मिस्र के अंदर रहते थे। तो फिर इनके दौर के अंदर ही इमाम इस बिन अब्दुस्सलाम रहमतुल्लाहि तआला अलैह, जो अपने ज़माने के बहुत बड़े इमाम थे और इनकी जलालत इल्मी के ऊपर उलमा का इजमा है, ये सुल्तानुल उलमा कहलाते हैं इमाम इस बिन अब्दुस्सलाम रहमतुल्लाहि तआला अलैह, ये मिस्र तशरीफ लेकर आए। अब इनका जो शरई मसाइल के अंदर मकाम व मरतबा था वो इमाम मुंजरी रहमतुल्लाहि तआला अलैह से बहुत बढ़कर था। तो इमाम मुंजरी रहमतुल्लाही ताला अलैह ने अब शरई मसाइल का जवाब देना रोक दिया। आपके पास जो मसाला आता था वो आप इमाम इस बिन अब्दुस्सलाम की तरफ मुंतकिल कर दिया करते थे कि जो मसाइल पूछने हैं इनसे पूछे जाएं कि इन मसाइल का जवाब देने की जिम्मेदारी इनकी है कि ये इसका जवाब देंगे। ये हिकमत और दानाई की बात है कि जिसको अल्लाह पाक अता फरमा देता है तो वो उससे मुजय्यन हो जाता है और उसकी शख्सियत के अंदर एक वक़ार पैदा होता है। तो कुरान मजीद फुरकान हमीद में अल्लाह जल्ल शानहू ने जहाँ अपना हकीम होना जगह जगह पर बयान किया है, साथ ही साथ अल्लाह पाक ने जो अपने नेक और साले बंदे हैं, अच्छे बंदे हैं, उन पर जो इनाम की सूरतें बयान की हैं उसमें से एक सूरत यह है कि अल्लाह पाक उनको हिकमत अता फरमाता है। हिकमत दानाई ये वो नेमत है कि बाज़ औक़ात तो अल्लाह पाक फितरी और तबई तौर पर बंदे के दिल के अंदर पैदा कर देता है, बाज़ औक़ात बंदा फितरी तौर पर ज़हीन होता है और ज़हानत के साथ साथ आदाब के साथ भी अखलाक के साथ भी मुज़य्यन होता है। ये हकीकी तौर पर हिकमत है, दानाई है कि जो उसको हासिल हो गई, और बाज़ औक़ात जो हिकमत होती है उसका इक्तिसाब किया जाता है यानी उसको हासिल किया जाता है, और उसका तरीक़ेकार ये होता है कि बंदा ऐसे अफराद की सोहबत को इख्तियार करता है जो खुद दाना होते हैं, जो समझदार होते हैं। बंदा जब उनकी सोहबत को इख्तियार करता है, इल्म हासिल करता है, तो ये इल्म इसके अंदर हिकमत को पैदा करता है, दानाई को पैदा करता है, और बंदा फिर हकीम और दाना ये बन जाता है। अल्लाह पाक की बारगाह में दुआ है कि रब्बुल इज्जत जल्ला व अला हम सब को हिकमत और दानाई की दौलत अता फरमाए, और हमें हर वो काम कि जो उसकी रिजा वाला है हिकमत और दानाई के साथ करने की तौफीक अता फरमाए। बच्चों की परवरिश हो या अपने जो शागिर्द हैं स्टूडेंट्स हैं उनको समझाने का मामला हो, इन तमाम मामलात को अल्लाह पाक सही अंदाज में करने की हमें तौफीक अता फरमाए। अल्लाह पाक के नाम अल हकीम का एक तकाजा ये है कि बंदा अपने अंदर हिकमत और दानाई को पैदा करे और उसके मुताबिक अपनी ज़िंदगी गुजारने की कोशिश करे, वरना बहुत सारे काम वो होते हैं कि जो बेहतर से बेहतर हो सकते हैं लेकिन उजलत की वजह से हिकमत से काम न लेने की वजह से वो खराबी की तरफ चले जाते हैं। अमीर अहले सुन्नत दामत बरकातुहुल आलिया की ज़ाते गिरामी हमारे सामने है कि अल्लाह पाक ने हिकमत और दानाई से इनको नवाजा हुआ है, कौन सा काम किस वक्त किस अंदाज में करना है। अब मिसाल के तौर पर आपको अल्लाह पाक ने इल्म की दौलत से नवाजा है, बड़े बड़े उलमा मुफ्तियान कराम आपके मुरीदीन में शामिल हैं और आपके सामने अपने आप को एक तिफले मकतब समझते हैं, लेकिन इसके बावजूद आप मुलाजा करें कि कभी भी आपने अमीर अहले सुन्नत को अपने इल्म के ऊपर गुरूर करते हुए फ़ख्र करते हुए नहीं देखा होगा। हमेशा आप कोशिश ये करते हैं कि लोगों की इस्लाह वाला काम किया जाए, इसके लिए आप इनके अल्फाज को देखा करें कि आप चाहें तो उर्दू बहुत अच्छी है आपकी, क्योंकि आप शायर भी हैं तो शायर उमूमी तौर पर उर्दू अच्छी जानते हैं, तो आप चाहें तो आला से आला अल्फाज इस्तेमाल करें, बेहतरीन अल्फाज इस्तेमाल करें, मुश्किल से मुश्किल अल्फाज इस्तेमाल करें, लेकिन आप हत्तल इम्कान कोशिश करते हैं कि आपको सुनने वाले उमूमी तौर पे जो मदनी चैनल पे होते हैं उनमें बहुत बड़ी तादाद आवाम की होती है जो गाढ़ी उर्दू को समझ नहीं सकते, तो इसलिए आप आसान अल्फाज को इस्तेमाल करते हैं कि मेरा इल्मी दबदबा तो ठीक है मुश्किल उर्दू बोलने से बैठ जाएगा, लेकिन जो मकसद असली है वो है लोगों की इस्लाह और वो आसान अल्फाज इस्तेमाल करने से होगा। रब्बुल इज्जत जल्ला व अला हम सबको नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की हिकमत और दानाई के सदक़े में हिकमत और दानाई के मदनी फूलों पर अमल पैरा होने की तौफीक अता फरमाए, हिकमत से हमें मुज़य्यन फरमाए। आमीन बिजाहिन नबील अमीन सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
तेरी तरफ लो नगी।